समाधान श्रोता साथी न्यानो अभिवादन, म उही तपाईँहरूको आफ्नै मित्र धनलाल राईको। श्रोता साथी, आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, कठिन समयमा व्यवस्थापन भन्ने बाइबल सन्देशको उपसंहार। श्रोता, धन सम्पत्ति कमाउनको विरुद्धमा बाइबलमा कहीँ पनि चेतावनी दिएको छैन। न त धन सम्पत्ति थुप्रियो भने आत्मिक समर्पण बढ्छ भन्ने कुनै छ, तर त्यसको विपरीत चाहिँ सत्य हो। पैसाको लोभ र यस प्रतिस्पर्धात्मक समयमा धनहरूमा मात्र थुपार्ने चाहना भनेको शैतानले मानिसहरूलाई बाँडी राख्न सुनौलो सिक्री हो भनेर हामी बुझ्दछौँ। अझ भनौँ भने इसाई धर्मको स्थापनादेखि नै कतिपय चर्चहरू एकदम धनाढ्य भएका छन् र चर्चका पदाधिकारीहरू सम्पन्न भएका छन्। प्रश्न चाहिँ यो छ, कुन मलमा सम्पन्नताले हाम्रो आत्मीयतामा त्यस्तो असल प्रभाव पार्छ भन्ने छैन। यो कसरी हुन सक्छ र धन सम्पत्तिले इसाईहरूलाई कहिले स्वार्थ त्याग र निस्वार्थी बनाएको छ? हामीले चाहेको जति भौतिक सुविधाले सम्पन्न हुने प्रतिस्पर्धाले के हामीलाई संसारबाट अलग गराउन सक्छ? हाम्रो चर्चका कतिपय सदस्यहरू घाँस बाँस कपासको निम्ति दिनदिनै सङ्घर्ष गरिरहेका छन् भने कतिमा चाहिँ अत्याधुनिक सुख सुविधाले आत्मिक जीवनलाई डुबाइरहेको छ। खरबपतिहरूको बारेमा हामी यहाँ चर्चा गरिरहेका छैन। यदि बाइबलको नीतिमा तिनीहरू चल्यो भने तिनीहरूलाई कतिको भलो हुन्छ सो तिनीहरूलाई थाहा छ। तर मध्यम वर्गका सम्पन्न मानिसहरू पनि आत्मिक रूपमा खतरामा पर्न सक्छन् भन्ने कुरामा हामी सतर्क गराइरहेका छौँ। यदि दशमांश दिने आदतमा व्यवस्था गर्यो भने धन सम्पत्तिले मानिसलाई आत्मिक धरापमा पुर्याउँदछ अथवा होत्याउँदछ। संसारको स्तरमा हामी धनी नहौँ, तैपनि पैसा र सम्पत्तिको मामिलामा हाम्रो मनस्थितिलाई कसरी होसियार बनाएर राख्नु पर्दछ त्यो हामी विश्वासीहरूले सोच्नु पर्दछ। दशमांश दिने भन्दा अरू के व्यावहारिक कुराहरू छन् जसले गर्दा हामी संसारको चाँजो फाँजोमा नपर्न सक्छौँ? अचानक तपाईँले भोलि केही किनबेच गर्न सकेन र तपाईँ परमेश्वरको आज्ञाहरू पालन गर्ने र यसको विश्वासमा रहेका समूहमा भएकोले तपाईँलाई सतावत आयो सतायो भने तपाईँ के गर्नुहुन्छ? तपाईँले आफ्नो विश्वासलाई कसरी थामिराख्नुहुन्छ त्यो कुरामा तपाईँ सोच्न सक्नुहुन्छ। श्रोत साथी, हामीले यसमा अगाडि परमेश्वरलाई प्राथमिकता दिऊ भन्ने सन्देशमा हेरेका थियौँ, त्यो कुरालाई म यहाँ अलिकति जोड्न चाहन्छु। यसरी तिनीहरूले आफूहरूलाई परमेश्वरमा समर्पित गरेपछि परमेश्वरको आत्मा उहाँको मानिसमाथि आए। उनले यो हौसला दिए, तिनले भने, हे यहुदा र यरुशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस्, परमप्रभु तपाईँहरूलाई यही भन्नुहुन्छ, नडराओ, यस ठुलो सैन्य दलदेखि नआत्थियो, किनभने लडाईँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। भोलि उनीहरूसँग युद्ध गर्न निस्क, उनीहरू जिजको उकालोबाट भएर आउँछन्, तिमीहरूले उनीहरूलाई एरुएलको उजाड स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। यो लडाई तिमीहरूले लड्नुपर्ने छैन, तहाँ तिमी दृढ भएर पर्खिबस, परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुहुनेछ, तिमीहरू देख्नेछौ, न डराओ न त न आत्तियो, भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआ, किनभने परमप्रभु तिमीहरू तर्फ हुनुहुनेछ। हामीले यहाँबाट पनि बुझ्न सक्छौँ कि श्रोता, हामी हाम्रो विश्वासलाई कसरी थामिराख्न सक्छौँ, हाम्रो विश्वासलाई कसरी हामी मूर्त रूप दिन सक्छौँ। हामी धन सम्पत्तिको लोभ लालचमा परेर, अन्य कुराहरूको लोभमा परेर परमेश्वरको विश्वासलाई त्याग्न पुग्छौँ कि भनेर हामीलाई यहाँ केही चेतावनीहरू दिएको छ। तब सबै कुरा परमेश्वरमा सम्भव छ, चाहे त्यो लडाइँ होस्, चाहे जुनसुकै संसारका मानिसहरूसँग कुरा गर्नुहोस्, जुनसुकै संसारिक थोकहरूबाट हामी हेपाईमा पिलानमा पर्छौँ, यी सबै समय परमेश्वरले उहाँको भयमा रहेर उहाँको विश्वासमा अडिग भएर बस्न हामीलाई आह्वान गरिराख्नु भएको छ। हामी सेभेन डे एडभेन्टिस्टहरूको निम्ति यसमा उल्लेखनीय सन्देशहरू हामी हेरेका छौँ। तब तिनीहरू बिहान सबैले उठेर तखोको उजाड स्थानमा गए, तिनीहरू निस्केर जाँदा खडा भएर यहोशापातले भने, हे यहुदा र यरुशलेमका बासिन्दा हो, मेरो कुरा सुन, परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरह र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ र उहाँका अगमुक्ताहरूमाथि विश्वास गर, तिमीहरूको फलिफाप हुनेछ भनेर हामीलाई सिकाइएको छ। अत श्रोता, हामीले उहाँका विश्वासलाई कसरी थामिराख्न सक्छौँ? र परमप्रभु परमेश्वरको विश्वासमा हामी कसरी स्थिर भइरहन सक्छौँ। उहाँले हामीलाई हरेक कुराहरूमा फलिफाप दिन चाहनुहुन्छ, आशिष दिन चाहनुहुन्छ। ती कुरालाई हामीले जोगाई बचाइ राख्नु पर्दछ। त्यसो भयो भने हामी अन्तिमको दिनसम्म स्थिर भएर परमेश्वरको महिमालाई पर्खन सक्नेछौँ। साथी, आजको लागि भएको सन्देश यति नै। हस्त नमस्ते, जय मसीह।